आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जय मसी तथा नमस्ते। श्रोता, म आशा गर्दछु आज पनि तपाईँ सबै आनन्द कुशलकै साथ बडो मनको तयारीको साथ बाइबल अध्ययनको लागि आइपुगिसक्नु भएको छ। म पनि तयारीको साथ आइपुगिसकेको छु र आज पनि परमेश्वरले हामी प्रत्येकलाई आफ्नो वचनको रहस्यहरू खोलिदिनुहुनेछ र आत्मिक रूपमा हामी आशिषित हुन गइरहेका छौं। हजुर, आज हामी बाइबल अध्ययन हेब्रू 8 अध्यायको 6 पददेखि लिएर 13 पदबाट अध्ययन गर्न गइरहेका छौं। अनि आजको हाम्रो अध्ययनको विषय हो नयाँ वाचा पुरानो वाचा भन्दा उत्तम छ। यहाँ उल्लेखित वाचा चाहिँ करार हो। हेब्रू 8 अध्यायको 6 पदमा यस प्रकार लेखिएको छ, तर यसै पनि ख्रिष्टले प्राप्त गर्नुभएको सेवा त्यतिकै बढ़ी श्रेष्ठ छ जतिको उहाँले मध्यस्थता गर्नुभएको करार पुरानो भन्दा उक्तम छ, किनभने यो करारको जग उक्तम प्रतिज्ञाहरूमा बसालिएको छ। भनिएको छ उहाँले अझै उक्तम सेवा प्राप्त गर्नुभएको छ। मित्र, यहाँ पृथ्वीको पवित्र निवासस्थान स्वर्गमा वास्तविक वा साँचो निवासस्थानको एक छाया थियो, प्रतिरूप थियो। ख्रिष्ट त्यहाँ माथि हामीलाई बचाइराख्न हुनुहुन्छ। कसैले मलाई सोधलान् के तपाईँ सोच्नुहुन्छ कि तपाईँ आफ्नो उद्धार हराउन सक्नुहुन्छ? अमित्र, म तपाईँको सामने यस कुराको अंगीकार गर्छु, स्वीकार गर्छु। यस समयमा बिल्कुल ख्रिष्ट स्वर्गमा नहुनु भए सूर्य अस्ताउन भन्दा पहिले मैले आफ्नो उद्धार गुमाउने थिए। उहाँ मसँग कुनै समस्या कठिनाई पाइरहनु भएको होला, सायद त्यो तपाईँको निम्ति पनि सत्य होला, तर परमेश्वरलाई धन्यवाद होस् उहाँ त्यहाँ हुनुहुन्छ। मित्र, उहाँको हामीलाई कति धेरै आवश्यक छ। पद 6 दोस्रो खण्डमा लेखिएको छ, उहाँ त्यति नै उक्तम वाचाको अर्थात करारको मध्यस्थ पनि हुनुहुन्छ। आज हामीसँग नयाँ करार छ, हामी यसलाई नयाँ करार भन्दछौ। नयाँ नियम वास्तवमा नयाँ करार हो जुन परमेश्वरले बनाउनुभयो, र यो पुरानो करारको ठिक भिन्नतामा वा विपरीतमा छ। परमेश्वरले मोसालाई व्यवस्था दिनुभयो, त्यसपछि उहाँले उसलाई पवित्र निवासस्थान र त्यसको सेवाको लागि निर्देशनहरू दिनुभयो। त्यहाँ नै पापसँग व्यवहार गरिन्थे। कोही पनि व्यवस्थाको पालन गरेर कहिले उद्धार पाएको थिएन। कोही पनि परमेश्वर कहाँ आएर यो कहिले भनेनन्, हेर मैले तपाईँको सम्पूर्ण आज्ञाहरूको पालन गरे, त्यसकारण मलाई ग्रहण गर्नुहोस्। अह, त्यसको सट्टामा तिनीहरूले निरन्तर बलिदानहरू ल्याइरहेका थिए, किनभने तिनीहरूले परमेश्वरका व्यवस्थाहरूको तोडे, उल्लंघन गरे। व्यवस्थाले तिनीहरूलाई यो कुराको प्रकट गर्दथ्यो कि तिनीहरू परमेश्वरको महिमा रहित हुन आए। बलिदानिक प्रणालीहरू सबै प्रतिरूप अर्थात छाया थिए। यद्यपि परमेश्वरले तिनीहरूलाई दिनुभएको पवित्र स्थान साँच्चैकै पवित्र स्थान भए तापनि त्यो वास्तविक साँचो पवित्र स्थानको प्रतिरूप वा छाया थियो जुनमा ख्रिष्ट आज सेवा गर्नुहुन्छ। अर्को शब्दमा, अहिलेसम्म हामीले यो देखिसकेका छौं कि हामीसँग उक्तम पुजारी हुनुहुन्छ, हामीसँग उक्तम बलिदान छ, हामीसँग उक्तम पवित्र निवासस्थान छ, वा उक्तम पुजारी हुनुहुन्छ जसले त्यहाँ सेवा गर्नुहुन्छ। उहाँ उक्तम बलिदान हुनुहुन्छ। उहाँले आफै स्वयंलाई अर्पण गर्नुभयो र उहाँ उक्तम पवित्र स्थानमा सेवा गर्नुहुन्छ, किनकि उहाँले आफ्नै रगत तपाईँ र मेरो पापको लागि चढाउनुभयो। पद 6 अन्तिम खण्डमा लेखिएको छ, जुन वाचा चाहिँ उक्तम प्रतिज्ञाहरूमाथि बसालिएको छ। पछाडि पुरानो नियममा परमेश्वरले मोसाइक व्यवस्था दिनुभएको थियो, र जब इसरायलका सन्तानले यसको उल्लंघन गरे तिनीहरूले बलिदानहरू ल्याए। परमेश्वरले मोसाइक व्यवस्था दिनुभन्दा पहिले पवित्र स्थान धार्मिक कृत्य संस्कारद्वारा उहाँ कहाँ पुग्ने कामको लागि निर्देशनहरू दिनभन्दा पहिले तिनीहरू परमेश्वर कहाँ विश्वासद्वारा आए, जस्तै अब्राहम। त्यसपछि हामी अब्राहमको समयभन्दा पनि पछाडि जान्छौं भने हामी यो कुराको थाहा पाउँछौ कि नूह पूर्ण रूपमा बेग्लै आधारमा थिए। हजुर, यो हिब्रूको पुस्तकको लेखक भन्छन् कि अहिले हामीसँग उक्तम वाचा अर्थात करार छ र त्यो उक्तम प्रतिज्ञाहरूमा आधारित छन्। यद्यपि तपाईँ र म ख्रिस्टियनको रूपमा यसको एक भाग बनाइए तापनि परमेश्वर इसरायलसँग व्यवहार गर्ने कामको अन्त गर्नुभएको छैन र यी उक्तम प्रतिज्ञाहरू तिनीहरूको लागि भावी हजार वर्षीय राज्यमा पूरा हुन गइरहेको छ। जब तपाईँ पुरानो नियम भविष्य वक्ताहरूको पढ्नुहुन्छ, तपाईँ यस तथ्यबाट टाढा हुन सक्नुहुन्न कि परमेश्वर इसरायलका सन्तानहरूलाई तिनीहरूका मुलुकमा फर्काउन गइरहनु भएको छ। जहाँसम्म मेरो बुझाइको सवाल छ, इसरायलमा यहुदीहरूको वर्तमान फर्काई अगमबाड़ीको परिपूर्णता होइन। उदाहरणको लागि यो भविष्यको बाणी यर्मियामा ध्यान दिनुहोस्। यर्मिया 30 अध्यायको 18 पदमा परमप्रभु भन्नुहुन्छ, हेर म याकुबको पालको कैदलाई हटाएर ल्याउनेछु र त्यसका डेराहरूलाई ठिटाउनेछु। त्यसकै डाँडामा त्यो सहर फेरि बनाइनेछ र अघिको आफ्नै स्थानमा महल फेरि खड़ा हुनेछ। त्यसपछि हामी यर्मिया 31 अध्यायकै 8 पदमा पढ्छौं, हेर म तिनीहरूलाई उत्तर देशदेखि ल्याउनेछु, पृथ्वीको पल्लो छेउदेखि म तिनीहरूलाई जम्मा गर्नेछु, तिनीहरूका बीचमा अन्धार लंगडा गर्भवती स्त्री र सुत्केरी समेत हुनेछन्। एउटा ठूलो समुदाय भएर तिनीहरू फर्किआउनेछन्। यस पदमा उल्लेखित उत्तर देश चाहिँ मलाई लाग्छ रूस हो। यहुदीहरू रूसबाट निस्किआउनमा कठिनाइ सामना गरिरहेका छन्, तर जब परमेश्वरले चाल चल्नुहुन्छ त्यहाँबाट निस्किआएर र पलिस्तिनमा आउन कुनै कठिनको हुने छैन, तिनीहरूले कुनै कठिनाईको झेल्ने छैन। अनि यर्मिया 31 अध्यायकै 10 र 11 पदमा हामी पढ्छौ, हे जाति हो परमप्रभुको वचन सुन, टाढा टाढा समुद्र किनारका देशहरूमा प्रचार गर र भन, इसरायललाई तितर बितर पार्नेले त्यसलाई भेला गर्नुहुनेछ र गोठालाले आफ्नो बगाललाई रक्षा गरे झैं उहाँले त्यसलाई रक्षा गर्नुहुनेछ, किनभने परमप्रभुले याकुबलाई छुटाउनु भएको छ, त्यो भन्दा शक्तिशालीको हातदेखि त्यसलाई उहाँले उद्धार गर्नुभएको छ। यहुदीहरू आज इसरायलमा परमेश्वरको उद्धारको मुनि छुटकारा मुनि छैनन्। तिनीहरू उहाँबाट टाढा भौतारी गएका छन्। तर जब त्यो दिन आउँछ, यहाँ हिब्रूको पुस्तकको लेखकले बताइरहेको कुराको पूरा हुन गइरहेको छ, जब उसले भन्छ कि त्यहाँ उक्तम करारमा उक्तम प्रतिज्ञाहरू हुन गइरहेको छ जुन परमेश्वरले यी मानिसहरूसँग बनाउनुहुनेछ। यर्मिया 31 अध्यायको 31-33 पदमा हामी पढ्छौं, परमप्रभु भन्नुहुन्छ, हेर दिन आउँदैछ जब म इसरायलको घराना र याकुबको घरानासित नयाँ करार बाँध्नेछु। त्यो करार मैले तिनीहरूका पिता पुर्खाहरूलाई हातमा समातेर मिश्र देशदेखि निकालेर ल्याएको बेलामा तिनीहरूसित बाँधेको करार हुने छैन। जुन करार तिनीहरूले भंग गरे, यद्यपि म तिनीहरूका स्वामी थिएँ, परमप्रभु भन्नुहुन्छ, तर ती दिनपछि जुन करार म इसरायलको घरानासित बाँध्नेछु त्यो यही हो, म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हृदयमा हालिदिनेछु, तिनीहरूको हृदयमा म त्यो लेखिदिनेछु र म तिनीहरूका परमेश्वर हुनेछु, तिनीहरू मेरा प्रजा हुनेछन्। भावमा परमेश्वर यहाँ भन्नुहुन्छ, मैले त्यसको तिनीहरूलाई पहिले दिएथे र त्यसको कड़ा पत्थरमा लेखेथे र तिनीहरूले त्यसको पालन गर्न सकेनन्, तर अहिले म त्यसको शरीरको हृदयको पाटीमा लेख्न गइरहेको छु। उहाँले यसको अहिले वर्तमान क्षणसम्म गर्नुभएको छैन। कति पनि तिनीहरू परमेश्वर कहाँ फर्किरहेका छैनन्। भन्नु नै पर्दा तिनीहरू ख्रिस्टलाई अहिले पनि घृणा गर्दछन्। त्यसकारण मित्र, म तपाईँलाई भनौं, यहुदीहरू आफ्नो मुलुकमा यो प्रतिज्ञा अनुसार फर्केका छैनन्, तर कुनै दिन यर्मियाको अगमबाड़ी पूरा हुन गइरहेको छ। उहाँको कुरालाई सुन्नुहोस्, यर्मिया 31 अध्यायको 34 पदमा, कसैले आफ्नो छिमेकीलाई वा दाजुभाइलाई फेरि यसो भनेर सिकाउनु पर्ने छैन, परमप्रभुलाई चिन, किनभने सानादेखि ठूलासम्म सबैले मलाई चिन्नेछन्, किनकि म तिनीहरूका अपराध क्षमा गर्नेछु र म तिनीहरूका पापलाई कहिले पनि सम्झने छैन। यसकै बारेमा हिब्रूको लेखक भनिरहेका छन्, नयाँ करार उक्तम प्रतिज्ञाहरूमाथि स्थापित भएको छ। ख्रिस्ट उक्तम करारको मध्यस्थ हुनुहुन्छ, किनभने यसमा उक्तम प्रतिज्ञाहरू सम्मिलित छन्। सात पदमा लेखिएको छ, किनभने पहिलो करार खोट रहित भएको भए त दोस्रोको आवश्यकता पर्ने थिएन। मित्र, पहिलो वाचा अर्थात करार पर्याप्त थिएन, जुनले उक्तम वाचा वा करारको लागि आवश्यकताको सिर्जना गर्यो। फेरि कसैले यो प्रश्न गर्ला, त के पुरानो वाचा वा करार गलत थियो त? अमित्र, यो कति पनि सत्य होइन, त्यो गलत थियो। अह, त्यो सत्य होइन। अर्को पदलाई सुन्नुहोस्, आठ पदमा लेखिएको छ, किनभने ती मानिसहरूको दोष देखाउँदै परम प्रभु भन्नुहुन्छ, ती दिन आउने छन् जब इसरायलको घरानासँग र यहुदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु, किनभने तिनीहरूमा दोष भेटाउँदै यससँग होइन, तिनीहरूमा दोष भेटाउँदै यससँग होइन, तर तिनीहरूमा। मित्र, समस्या कहिले पनि परमेश्वरको करार वा वाचासँग थिएन, तर तपाईँ र मसँग नै धेरै गलत र समस्याहरू छन्। तपाईँ र म व्यवस्थाको पालन गर्न सक्दैनौ, हामी त्यसको मागहरूसम्म नापिन सक्दैनौ। अनि दोस्रो खण्डमा लेखिएको छ, हेर ती दिनहरू आइरहेका छन् प्रभु भन्नुहुन्छ, अनि म इसरायलको घराना र यहुदाको घरानासँग एउटा नयाँ वाचा बाँध्नेछु। हामीले यसको बारेमा यर्मियाको भविष्यवाणीमा अहिले भर्खरै पढिसकेका छौं, र तपाईँ यसको बारेमा बाँकी अन्य भविष्य वक्ताको पुस्तकमा पढ्न सक्नुहुन्छ। नौ पदमा लेखिएको छ, तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करार जस्तै यो हुने छैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्र देशबाट डोर्याएर ल्याएको थिएँ। परमप्रभु भन्नुहुन्छ, तिनीहरू मेरो करारमा स्थिर भई बसेनन्, यसैले मैले तिनीहरूको वास्ता गरिन। ती मानिसहरूले पहिलो वाचा वा करारलाई तोडे, उल्लंघन गरे, तिनीहरूलाई आज्ञा गरिएको कुराको पूर्ण रूपमा पालन गर्न सकेनन्। अनि दश पदमा भनिएको छ, परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इसरायलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा प्रजा हुनेछन्। नयाँ वाचा वा नयाँ करार तिनीहरूका हृदयहरूमाथि लेखिनेछन्, पत्थरको ढुङ्गाको पाटाहरूमा होइन, ताकि तिनीहरूले त्यसको पालन गर्न योग्य हुनेछन्। अनि एघार बाह्र पदमा लेखिएको छ, परमप्रभुलाई चिन भनेर आज उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउने छैन, किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्, किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु र तिनीहरूका पाप फेरि कहिले सम्झने छैन। मित्र, यहाँ हामी देख्छौ त्यहाँ पापको पूर्ण क्षमा हुनेछ, त्यहाँ पूर्ण माफ हुनेछ, अनि त्यतिखेर सबैले परमेश्वरलाई बताइराख्नुपर्ने आवश्यक छैन, सबैले चिन्नेछ उहाँलाई त्यस बेला। अनि तेह्र पदमा लेखिएको छ, यस करारलाई नयाँ भन्नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्याउनुभयो, र जुन चाहिँ पुरानो भएर थोत्रो हुँदै जान्छ त्यो लोभ भएर जानेछ। यसकारण मित्र, हामी मोसाइक व्यवस्था प्रणाली मुनि छैनौ, परमेश्वरले भन्नुहुन्छ यो पुरानो मोडेल हो र उहाँले नयाँ मोडेल ल्याउनुभयो। त्यो नयाँ वाचा वा करार उहाँले हाम्रा उद्धारकर्ता प्रभु येशू ख्रीष्टद्वारा बनाउनुभयो। मित्र, यो कुरा दोहोर्याउन चाहन्छु कि पुरानो वाचा वा करारसँग केही गल्ती भएकोले गर्दा त्यो गर्नु भएन, तर यस कारणले गर्नुभयो किनभने हामीसँग नै केही गल्ती वा गडबड छ, हामीसँगै कमजोरी छ। म ती मानिसहरूको लागि अति नै निराश हुन्छु जो आज पुरानो वाचा वा करारमा फर्किगएका छन्। तिनीहरू विश्राम दिन र मोसाको व्यवस्थाको पालन गर्न कोसिस गर्छन्। हे मेरा मित्र, यदि तिनीहरूले यसको वास्तवमा अध्ययन गरे र इमानदार छन् भने तिनीहरू जान्दछन् कि तिनीहरू वास्तवमा मोसाइक व्यवस्थाको पालन गरिरहेका छैनन्, तिनीहरू यो गर्न सक्दैनन्। हामी सबै कृपाको लागि परमेश्वर कहाँ आउन आवश्यक छ र उहाँको नयाँ वाचा वा करारमा उद्धारकर्ताको प्रबन्धको ग्रहण गर्नुपर्छ। व्यवस्था पूर्ण रूपमा मानिसमा कुनै असल कुराहरू उत्पादन गर्ने कुरामा बिल्कुल अयोग्य भयो। पावलले भन्न सके रोमी सात अध्यायको अठार पदमा, म जान्दछु म भित्र अर्थात मेरो शरीरभित्र कुनै असल कुराले बास गर्दैन, अनि मित्र त्यो शास्त्र हो, यो शास्त्र हो र त्यो बिल्कुल सही छ। मानिस पूर्ण रूपमा पतित र भ्रष्ट छ। यसको मतलब यो होइन कि केही दुष्ट पापमा बस्ने पापी गलत आदतका अनैतिक मानिसहरू, यसको मतलब तपाईँ हो, यसको मतलब म हो। अहिले पवित्र आत्मा असम्भवको सम्भव गर्न योग्य हुनुहुन्छ। पवित्र आत्माले कमजोर र पापपूर्ण शरीरमा पवित्र जीवन उत्पादन गर्न सक्नुहुन्छ, जुन व्यवस्थाले गर्न सकेन पवित्र आत्मा त्यो गर्न योग्य हुनुहुन्छ। त्यसकारण तपाईँ र म बस्नु परेको छ र यो नयाँ सिद्धान्त नियममा ख्रिस्टियन जीवनको जिउनु पर्छ। हामीसँग नयाँ करार वा नयाँ वाचा छ जुन उक्तम प्रतिज्ञाहरूमा आधारित छ। परमेश्वरले हामीलाई पवित्र आत्मा र ख्रिस्ट हाम्रा मध्यस्थ अन्तर्विन्ती गर्नेवाला दिनुभएको छ, जो आज हामीलाई सहायता गर्न स्वर्गीयमा हुनुहुन्छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98475369847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
यो जी